आगे देखेंगे आयत नंबर 90 सूरत नहल। इन्ना अल्लाह यामुरु बिल अदल वल एहसान व ईता इज़िल क़ुरबा। बेशक अल्लाह ताला हुक्म देता है हर मामले में इंसाफ करो और हर एक के साथ भलाई करो और अच्छा सलूक करो रिश्तेदारों के साथ, और इसी के साथ साथ कुछ बातों से मना करता है, वो क्या है? वयन्हा अनिल फख्शाय वल मुनकरी वल बख्श, और मना फरमाता है बेहयाई से, बुरे कामों से और सरकशी से। या इज़कुम लअल्लकुम तज़क्करून, अल्लाह ताला तुम्हें नसीहत करता है ताकि तुम नसीहत कबूल करो। बहुत ही खूबसूरत आयत है। आप कह सकते हैं कि दरिया को खूज़े में बंद किया गया। पूरे दीन का खुलासा है इस एक आयत में, और इसको जामे तरीन आयत में से कहते हैं, जवामियुल आयत में से इसको शामिल किया जाता है। अगर आप देखें तो उम्मत मुस्लिमा को एक काम दिया गया था सूरत आल इमरान में, कुन तुम खैर उम्मत नुखरिजत लिन्नास तामरूना बिल मारूफ वतन हौना अनिल मुनकर। इसी तरह वल तकुम मिनकुम उम्मत यदून इलल खैरी और शर से रोकने वाली बात। तो ये आयत असल में अमर बिल मारूफ और नहीं अनिल मुनकर की तफसीर है। वहाँ एक जुमले में कहा गया और यहाँ उसकी तफसील बता दी। और इस आयत के बारे में आता है कि कई लोगों के दिल में ईमान इस एक आयत को पढ़ने के ज़रिए से आया। मसलन एक सहाबी थे अकसम बिन सैफ़ी, वो कहते हैं कि मैं इस आयत की बुनियाद पे ईमान लाया। किसी दूर के कबीले में थे, अपनी कौम के सरदार थे। इनको ख़बर मिली कि एक शख्स ने मक्का में रहते हुए नबूवत का दावा किया। तो पहले तो इन्होंने सोचा कि मैं खुद जा के देखता हूँ कि उनकी दावत क्या है। लेकिन कुछ लोगों ने इनको समझाया कि आप आखिर सरदार हैं, लीडर हैं, तो बग़ैर बताए बग़ैर पूछे ना जाए, किसी और को भेजिए, पहले वो उस नबी की तालीमात को देखे, फिर अगर आपको अच्छी लगी तो फिर आप चले जाइए। चुनाचे इन्होंने अपने कबीले के दो बड़े समझदार इंसानों को मुंतखब किया और उन्हें कहा कि जाके अल्लाह के नबी सल्लम से बातचीत करो। ये दो शख्स गए और अकसम बिन सैफ़ी ने कहा कि दो सवालों का जवाब लेकर आना, मन अंता व मा अंता, कि आप कौन हैं और क्या हैं। अल्लाह के नबी सल्लम से जब ये दोनों सवाल पूछे गए तो आपने फरमाया, मैं मोहम्मद बिन अब्दुल्ला हूँ और मैं अल्लाह का बंदा और उसका रसूल हूँ। दैट्स इट। और उसके बाद आपने सूरत नहल की यह आयत तिलावत फरमा दी, इन्नल्लाह यामुरु बिल अदल वल एहसान से लेके आखिर तक। दोनों कासिद वापस गए। अकसम ने पूछा कि बताइए क्या हुआ। उन्होंने कहा, पहले सवाल के जवाब में उन्होंने ये कहा और दूसरे में ये कहा, और आखिर में आयत पढ़ दी, कुरान पाक की आयत बता दी। जो ही ये बात उन्होंने सुनी तो अकसम कहने लगे कि मैंने तो ये चेक करने को भेजा था कि ज़रा देखता हूँ कि ये किस नसब से, किस ख़ानदान के हैं। बाप दादा के नाम की बात करेंगे, अगर ये कोई आम इंसान होते तो अपने और अपने बाप दादा के नाम पे बहुत बड़ी बात करते, लेकिन इन्होंने ना तो अपने नाम पे कोई बड़ी लंबी चौड़ी बात की ना बाप दादा का बताया, लेकिन जो बात इन्होंने बताई है इससे लगता है कि ये अच्छे अखलाक की दावत देते हैं, मकारम अखलाक की दावत देते हैं और बुरे अखलाक से रोकते हैं। लिहाजा तुम सब इनके दीन में दाखिल हो जाओ और तुम दूसरों से आगे बढ़ जाओ, पीछे ना रहो। अल्लाह अकबर। ये एक सच्चे लीडर का किरदार होता है कि जो बहुत सारे लोगों को इस्लाम की तरफ माइल कर देता है। इसी तरह उस्मान बिन मज़ून का नाम आपने सुना होगा। ये कहते हैं कि मैंने इस्लाम तो कबूल कर ही लिया था शर्मा शर्मी से, जैसे हमारे यहाँ कहते हैं कि भाई मुरव्वतन कबूल कर लिया था कि अब सब कह रहे हैं तो चलो मैं भी कर लूँ, लेकिन अभी तक मेरे दिल में इस्लाम ने वो जगह नहीं पकड़ी थी जो होनी चाहिए थी। कि इतने में एक दिन मैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाज़िर हुआ और आपके पास बैठा था कि वही के असरात शुरू हुए और आपके चेहरे पे अजीब हालात जब ख़त्म हुए तो उसके बाद आपने आयत पढ़ी, इन्नल्लाह यामुरु बिल अदली वल एहसान। कहते हैं इसके बाद फिर मेरे दिल में ईमान मजबूत और मुस्तहकम हो गया और जम गया, और फिर मेरे दिल में अल्लाह के नबी की मोहब्बत पैदा हो गई। आज भी ऐसे ही होता है। हम में से बहुत सारे लोग इवन कुरान पढ़ने के लिए भी आ जाते हैं। हमारा इस्लाम कबूल करना तो असल में कुरान कबूल करना है ना। हम जब अपनी ज़िंदगी में कुरान को ले आते हैं तो फिर उसके बाद शौरी इस्लाम तो हमारी ज़िंदगी में तभी आता है, और जब ये नहीं होता تو ہم تو بس ایک رواج کے مسلمان ہوتے ہیں. تو کبھی کبھی قرآن کی کوئی ایک آیت آپ کو بھی مسلمان کرتی ہوگی. پورا قرآن پڑھنے آتے ہیں لیکن پورے قرآن میں سے کوئی ایک بات دل کو جم جاتی ہے تو یہ آیت حقیقت میں انہی آیات میں سے. ایک موقع پہ ولید بن مغیرہ کے سامنے اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہی آیت پڑھی جو اپنی قوم کا سردار تھا. واپس جا کے اپنی قوم کو کہنے لگا کہ واللہ خدا کی قسم اس میں ایک مٹھاس ہے اور اس کے اوپر ایک خاص رونق اور نور ہے. اس کی جڑ سے شاخیں اور پتے نکلتے ہیں اور شاخوں پر پھل لگنے والا ہے. ما ہوا بقول بشر, اور یہ کسی بشر کا کلام نہیں. تو جو آیت اتنی خوبصورت ہے, اگر ہم اس کو دیکھیں تو پھر حقیقت میں ہماری بھی زندگی خوبصورت ہو سکتی ہے. اور اس آیت کو اگر مسلمان مرد ہر ہفتے جمعے کی نماز مسجد میں ادا کرنے والے ہیں تو وہ تو خوب پہچانتے ہوں گے, کیونکہ یہ خطبہ جمعہ میں پڑھی جاتی ہے. عمر بن عبدالعزیز رحمہ اللہ کے دور میں اس آیت کو خطبہ جمعہ میں شامل کیا گیا تھا, لیکن افسوس کی بات ہے کہ وہ امت جو ہر ہفتے میں ایک بار اتنی خوبصورت تعلیمات لے کے آتی ہے, وہاں ہی زیادہ قطع رحمی, وہیں زیادہ ظلم و بربریت ہے, اور اسی طرح احسان سے ہاتھ رکھے ہوئے. تو ہم مختصراً دیکھیں گے ایک ایک چیز کو کہ اللہ تعالیٰ نے ہمیں کن چیزوں کا حکم دیا ہے. سب سے پہلے فرمایا ان اللہ یامر. غور کیجئے گا, آیت ایک تو انا سے شروع ہو رہی ہے, شدت کے لیے ہوتا ہے. دوسری بات لفظ اللہ سے شروع ہو رہی ہے, اور تیسری بات یامر حکم کا لفظ آ گیا. قرآن پاک میں بہت سارے احکامات ہیں, اسی طرح یہ بھی بات ہو سکتی تھی, لیکن اللہ تعالیٰ نے یہاں حکم کے لفظ استعمال کر کے اپنی طرف نسبت دے کر اس آیت کو اور زیادہ اہم کر دیا. کس بات کا حکم دیتا ہے؟ بلا عدل. یہ پہلی چیز ہے تین چیزوں میں سے. ہم دیکھیں گے کہ اس آیت میں تین چیزوں کے کرنے کا حکم ہے, عدل, احسان اور ایتائے ذی القربیٰ. اور تین چیزوں سے رکنے کا حکم ہے, جس کے اندر فحش, منکر اور بغی ہے. اور حکم کی چیزوں میں سب سے پہلی چیز عدل ہے. ہم دیکھیں گے کہ عدل کیا ہوتا ہے. ہمارے ہاں یہ لفظ بہت ہی مختصر سا کر دیا گیا اور عدالت تک اس کو پیش کر دیا گیا. کبھی اس کو برابری اور انصاف کے نام پہ رکھتے ہیں, لیکن دیکھا جائے تو عدل ایک وسیع المعنی لفظ ہے. اس کا لفظی معنی عین دال لام برابری کا ہوتا ہے. لہذا عدل کو ہم مختلف لیول پہ دیکھ سکتے ہیں. سب سے پہلا عدل ہوتا ہے بندے اور رب کے بیچ کا عدل. ہم سورۃ الاعراف کے شروع میں ایک آیت کینڈ پہ پڑھتے ہیں بربہم یعدلون. وہاں ہم پڑھتے ہیں اس کا معنی کہ وہ رب کے ساتھ شرک کرتے ہیں. سمجھ نہیں آتی ترجمہ یاد کرنے والوں کو کہ یہاں تو لفظ عدل کی بات ہے لیکن یہاں شرک کا معنی کیوں رکھا گیا. تو وہاں پر مراد کیا تھا, بتایا تھا آپ کو وہاں بھی, کہ برابر کرتے ہیں رب کے ساتھ, دوسروں کو برابر کرتے ہیں. تو عدل کا پہلا درجہ جس میں بندہ رب کے ساتھ عدل کرتا ہے وہ کیا ہے کہ اللہ کے برابر کسی اور کو نہ سمجھے, اپنے نفس کو رب کے تابع کر دے, اپنے خواہش کا غلام ہونے کی بجائے اللہ کی مرضی کو جانے, اللہ کے حکموں کو مانے. یعنی بندے اور رب کا سارا معاملہ جو ہے نا وہ عدل کی بنیاد پہ ہونا چاہیے. اگر ہم دین کی کوئی بات مانتے ہیں اور کوئی نہیں مانتے تو سمجھ لیجئے کہ ہم اللہ تعالیٰ کے ساتھ عدل نہیں کر رہے. اگر اس کے ساتھ دوسروں کو بھی شریک بنایا ہوا ہے تو بھی ہم عدل نہیں کر رہے. اور ایک ایسی چیز ہم اپنی زندگی میں کھو رہے ہیں کہ جس نے ہماری زندگی کی اصل خوبصورتی کو ختم کر دیا. پھر دوسرا عدل ہوتا ہے بندے کا اپنے نفس کے ساتھ, اپنی جان کے ساتھ عدل کا معاملہ کرنا. اس میں کیا ہے, انسان اپنے آپ کو ہر اس چیز سے بچائے جس میں اس کی جسم اور اس کی روح کی ہلاکت ہو, اور ایسی کسی خواہش کو پورا نہ کرے جس کا انجام برا ہو. قناعت سے کام لے, صبر کرے, نفس پر بلا وجہ بوجھ نہ ڈالے, اپنے آپ کو ہلاک نہ کرے. اسی لیے خودکشی بھی حرام ہے. ولا تلقوا بأيديكم إلى التهلكة کا لفظ بھی پیچھے ہم پڑھ چکے ہیں کہ اللہ کے راستے میں جان اور مال خرچ نہ کرنا, یہ خود کو ہلاک کرنا ہے. تو انسان اپنے اوپر ظلم کرے, اپنے آپ پر زیادتی کرے, سیلف ٹارچر کرے, یہ ساری چیزیں عدل کے خلاف ہے. اور جو انسان خود کو مشین بنا کر بھاگتے ہی رہتے ہیں سارا دن, وہ پھر عدل نہیں کر رہے اپنے اوپر, وہ ظلم کر رہے ہیں. جو سونے کے وقت پہ بھی جاگ رہے ہیں اور جاگنے کے وقت پہ سوتے رہتے ہیں, وہ بھی ظلم کر رہے ہیں. وہ برابری نہیں کر رہے, انصاف نہیں کر رہے, اللہ تعالیٰ کے حکموں پہ نہیں چل رہے. जो हराम चीज़ों को खा पी रहे हैं वो अपने ऊपर जुल्म कर रहे हैं। तो इंसान का सरासर मामला अदल का होना चाहिए अपने मामले में। 5 वक्त नमाज ना पढ़ना ख़ुद के साथ जुल्म करना है, रोज़े ना रखना ख़ुद से जुल्म करना है, शरीयत पे अमल ना करना ख़ुद पे जुल्म करना है। तो ख़ुद पे अदल क्या है कि अपने ऊपर शरीयत को लागू कर लो। जो ज़िंदगी गुजारने का तरीका अल्लाह ने दिया उसको ले लो। या अय्युहल लज़ीना आमनू इस्तजीबू लिल्लाहि वलिर्रसूल इज़ा दअकुम लिमा युहयीकुम, ऐ लोगो अल्लाह और उसके रसूल की दावत को कबूल करो जब वो तुमको पुकारे, क्योंकि इसमें तुम्हारी ज़िंदगी है। जिहाद की कॉल को कबूल ना करना ख़ुद पर जुल्म करना है। इसी तरह फिर अदल का तीसरा दर्जा होता है इंसान का अपने और दूसरी मखलूकात के साथ अदल करना। अब इसमें भी आप पहले दर्जे पे देखेंगे तो इंसान का दूसरे इंसानों के साथ अदल है। यहाँ फिर मानी बनता है कि दूसरों के हक दो, खैर ख्वाह बनो, हमदर्दी का मामला करो, चीटिंग ना करो, जो चीज़ अपने लिए पसंद करते हो वो दूसरों के लिए पसंद करो, अपने कॉल और फेल से ज़ाहरन या बातिनन किसी को कोई तकलीफ़ ना दो। अगर तुम किसी को कहते हो कि आई लव यू, तो हकीकत में तुम्हारे दिल में उसके लिए मोहब्बत मौजें मारनी चाहिए, मोहब्बत का समंदर बह रहा हो। और अगर आप देखें तो मुनाफ़क़त जो है ना, असल में वो अदल की कमी का नाम है। इसके अंदर जब इंसान बात करता है तो वाकई अपने आप को वो बाहर से ज़्यादा अंदर से ठीक करने लगता है। फिर इसी का एक दर्जा क्या होता है कि चौथा दर्जा आप कह सकते हैं कि जब दो लोगों के बीच में मामला सुलझाना हो तो फिर इंसाफ के साथ काम करें। आप कह सकते हैं कि इंसानों के साथ अदल के जो दायरा कार है वो सबसे वसी है। आम अदल तो हमने देख लिया लोगों के साथ। दूसरा अदल क्या है कि जब झगड़ा हो जाए, दो झगड़ रहे हैं, किसका साथ देंगे? जो हक वाला है। जुल्म करने वाले का साथ देने की बजाय मज़लूम का साथ दिया जाएगा। फिर इसी तरह इसके अंदर हुक्मरानों का अदल आएगा कि जब वो अदालत में आएँ तो फिर सबके लिए बराबरी हो, हुक्मरान के ऊपर हो या आम इंसान पे कानून लगे, दोनों पे बराबर हो। ये नहीं कि हुक्मरान कानून तोड़ें तो छोड़ दिए जाएँ, आम इंसान कानून शिकनी करें तो पकड़ लिए जाएँ। फिर अहकाम में भी अदल होगा, सब पे इस्लाम के अहकाम एक जैसे हैं। औरत है या मर्द है, 5 नमाजें उसकी हैं तो 5 इसकी भी है। फिर इसी तरह हकूक और फ़राइज़ के बीच में अदल होगा। हर जगह इंसान अपने आप को पेश करेगा कि मुझे बराबर रखा जाए, मेरे से मेरा हक दिलवा दिया जाए। लेकिन याद रखिए कि हर जगह अदल बराबरी के मानों में नहीं आता। बाज़ दफ़ा इक्वलिटी हो ही नहीं सकती जब तक के जुल्म ना किया जाए। बस आप देखिए कि लोग आज के दौर में अदल और इंसाफ के नाम पर औरत और मर्द की बहस छेड़ देते हैं कि औरत और मर्द के हकूक़ बराबर करो। हालांकि आप इमेजिन करें कि तराजू के एक पलड़े में 1 किलो कोयला हो, अब दूसरे पलड़े में आप 1 किलो हीरा डाल देंगे तो क्या अदल हुआ? क्या दोनों की कीमत एक है? नहीं हो सकती ना। तो लिहाजा हर जगह अदल इंसाफ नहीं होता। अगर आप लफ्ज़ इंसाफ को खोलें तो उसका रूट क्या निकलेगा? निसफ, आधा आधा, एक चीज़ है आधी तोड़ के आपको दे दी, आधी आपको दे दी। ये दोनों दो मुख्तलिफ चीज़ें हैं। मसलन आपको छोटी सी मिसाल देती हूँ कि एक शख्स के हाथ में 5-5 किलो के 2 घी के डब्बे हैं, उसके साथ एक दूसरा लड़का भी जा रहा है। इंसाफ क्या कहता है कि एक डिब्बा एक को पकड़ा दो, दूसरा डब्बा दूसरे को दे दो, निसफ निसफ वज़न बांट दो। और एक शख्स बाप है और एक बेटा है, एक जवान है एक छोटा बच्चा है। आपने निसफ निसफ तो कर दिया लेकिन आपने अदल नहीं किया। आपको क्या चाहिए था कि जवान बाप दोनों ही पकड़ ले और छोटा बच्चा अकेला चले? तो लिहाजा हर जगह इंसाफ अदल नहीं होता। आज जितना झांसा दिया जा रहा है ना हकूक और फ़राइज़ के नाम पे, उसमें यही खेल चल रहा है। हर जगह हक जैसे नहीं होगा, औलाद और वालदैन के हकूक और एक जैसे नहीं होंगे, उनकी लाइबिलिटीज़ अलग हैं, माँ बाप के और हैं, बच्चे के और होंगे। एक शख्स लीडर है किसी जगह का, हुक्मरान है, दूसरे आम लोग हैं, दोनों के हकूक फ़राइज़ बराबर नहीं होंगे, क्योंकि जहाँ जिम्मेदारियाँ ज़्यादा होती हैं, पकड़ ज़्यादा होती है, वहाँ मरात भी ज़्यादा मिलती हैं। अगर किसी यूनिवर्सिटी के प्रिंसिपल को उन्होंने गाड़ी दी है तो वहाँ के चपरासी को गाड़ी नहीं देंगे ना। तो ये एक बहुत बिग सिनेरियो में देखने वाली चीज़ है कि हर जगह हालात और उसके मुताबिक देखा जाएगा कि किस तरह से ये सब कुछ होता है। इसके बाद आप देखिए कि ये एक बिल्कुल पहली सीढ़ी है, पहले दर्जे में अदल होता है, तो उसके बाद फिर अगली चीज़ है एहसान। किसी सोसाइटी में आप सिर्फ अदल कायम करके सुकून नहीं ला सकते, जमा तफरीक थोड़ी होती है। आप देखिए कि कभी ज़िंदगी में रिश्तों के मामलात में आप देखिए तो आप सिर्फ़ अदल से काम नहीं कर सकते। मिसाल है कि अगर एक औरत है और उसका शौहर उसको कहता है कि लाओ ज़रा मेरे सर में तेल डाल दो, तो शौहर की इस बात पे बीवी जाए और निकाह नामा उठा के ले आए, कहे कि कहाँ लिखा है निकाह नामे कि मैं आपके सर में तेल भी डालूंगी, और बाकी नहीं लिखा हुआ। अब आप क्या करेंगे? अदल तो मिला नहीं, यहाँ क्या करो? वले एहसान, हक से ज़्यादा दो। और इंसानी मामलात में एहसान करना पड़ता है। इसके भी मुख्तलिफ दर्जे हैं, जैसे अदल के दर्जे हैं। लफ्जी माना इसका होता है हुसन, हा सीन नून, अच्छे तरीके से किसी काम को करना। इसको अगर पहले मरहले पर देखें तो इसकी दो किस्में होती हैं। एक है खुल्क और आदात में खूबसूरती पैदा करना, अपनी ज़ात को खूबसूरत करना, जिसको आप कह सकते हैं पर्सनैलिटी ग्रूमिंग, करेक्टर बिल्डिंग। एक इंसान अपने चलने फिरने बोलने खाने पीने को इस तरीके से खूबसूरत करे कि उसके अंदर हुसन पैदा हो जाए। और आज हम कहते हैं कि इस्लाम के अंदर हुसन का क्या काम, इस पर हम कई दफ़ा पीछे बात कर चुके हैं। हालांकि हकीकत यह है कि जब एक बंदा अपनी ज़ात के ऊपर इस्लाम को ले के आता है तो वो दुनिया का सबसे खूबसूरत इंसान बनता है। हमारे यहाँ दीनदार होना जो है वो ख्वास बाख्ता होने का नाम बनता जाता है, और बस दफ़ा परेशान हो जाते हैं और ख़ूबसूरती के नाम पे हुसन के लिए ज़ाहिर की चीज़ें बाहर लगाना पसंद करते हैं, कुछ कॉस्मेटिक्स। अब देखिए कि किसी भी काम को करने के दो ही तरीके होते हैं ना, एक होता है चल चलाओ और एक होता है हुसन वाला काम। एहसान के अंदर इंसान का ज़ाहरी हुसन भी आता है, उसके अखलाक का हुसन आता है। इंसान अपनी पर्सनैलिटी को कितना अच्छा कर ले, कुरान पाक में हम पढ़ेंगे अहसन कमा अहसनल्लाहु इलैक, उस तरह खूबसूरत काम करो जैसे अल्लाह ने तुम्हारे साथ एहसान किया, जैसे उसने अच्छा मामला किया। इंसान के चलने फिरने उठने बैठने हर मामलात में उसका एहसान दिखना चाहिए, उसको देखकर लोगों को लगे कि वाकई ये एक बड़ा खूबसूरत शख्स है, और फिर इसके साथ इंसान अपने आप को बढ़ाता जाए। बाज़ दफ़ा होता क्या है कि हम ये सोचने पे मजबूर कर दिए जाते हैं बाज़ दफ़ा कि जितना कोई इंसान दीन के करीब आएगा उतना ज़्यादा चिड़चिड़ा हो जाएगा, बदमिजाज हो जाएगा, माथे से तेवरी तो बिल्कुल उसके जानी नहीं चाहिए, और अब तो हर वक्त वो झुंझलाया रहेगा क्योंकि उसको इम्तिहान देने, उसके टेस्ट हो रहे हैं, उसको रोज़ सर्दी में उठ के जाना पड़ रहा है और उसको घर में आके काम भी करना पड़ता है। देखिए अगर ऐसा किसी को दीन मिले ना तो इस दीन का कोई ज़्यादा फ़ायदा नहीं होगा। इस्लाम हमें क्या बनाना चाहता है कि हम इस कुरान को पढ़कर इतने पुरइत्मीनान, खूबसूरत, मुतमईन, स्माइली, वेल ऑर्गेनाइज्ड लोग लगें कि लोगों को फ्लायर ना पकड़ाना पड़े, लोग हमें देख के ख़ुद ब खुद हमारे दीन की तरफ आने लगें। और यही हुसन था अल्लाह के नबी में। आप देखिए अल्लाह के नबी सल्लम से ज़्यादा बेहतरीन तरीके से रहने वाला कोई नहीं था। ब्रश करते, कंघी करते, साफ कपड़े पहनते, जुमे के जुमे आप नया लिबास पहनते, कोई बाहर से आ जाता बड़ा शख्स उसकी अच्छी तरह से खातर मदारत करते, बीवियों की दिलजोई करते। सादा ज़िंदगी बसर करने का ये मतलब नहीं होता कि इंसान परेशान दिखे, हर एक अपने आप को चेक करे। अब देखिए कि हमारे जहन में एक अजीब किस्म का फोबिया भी बन जाता है। हम कहते हैं फ़लां बड़ा मसरूफ़ है, वो कहाँ हंसेगा, उसको तो मरने का टाइम नहीं, वो हंसेगा कहाँ, वो तो ऐसे आजकल तो हमें सर खुजाने की फ़ुर्सत नहीं मिल रही, आप कह रहे हैं कि हमें आपको याद करेंगे। मुझे ये बताइए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से ज़्यादा काम किसको थे? हमारा तो एक घर है जो हमसे संभल जाए तो बड़े हम सुरखरू समझें अपने आप को। अल्लाह के नबी के तो एक वक्त में 9 घर भी थे, और एक मर्द जो एक ऐसी लीडरशिप की क्वालिटीज़ के ऊपर हो, उसको 9 बीवियों को साथ रखना, और उनकी ज़िम्मेदारियाँ को एक घर में नहीं रहती थी, 9 घर थे, और अल्लाह के नबी हर दिन अपनी हर बीवी के घर जाते थे, जिधर रहना होता था उधर आखिर में जाते थे, और उससे पहले असर की नमाज़ के बाद आप एक चक्कर लगाते थे, उनकी ज़रूरियात पूछते थे। शादी कोई सिर्फ खेल का नाम नहीं है, शादी में ज़िम्मेदारियाँ, अगर एक घर की टूटी लीक कर रही है तो दूसरे का पंखा नहीं चल रहा होगा तो तीसरे घर के अंदर बिजली की तार टूट चुकी होगी, मसाइल का नाम है। हम जो घरों में रहते हैं हम सबको पता है कि हर दिन कोई ना कोई मसला उठा ही रहता है, लेकिन इसके बावजूद कहीं बाहर के डेलीगेशंस हैं, कहीं आपको 5 वक्त की नमाज़ पढ़ानी है। आज किसी को सिर्फ 5 वक्त नमाज़ पढ़ानी पड़ जाए वो कहता है लो जी मैं और क्या करूँ, लो अभी एक नमाज़ पढ़ी, अब दूसरी पढ़ी, अब तीसरी पढ़ी, अब आप कह रहे हैं कि मैं आपको भी खुश रखूँ ये भी करूँ। नहीं, इतना कुछ करने के बावजूद नबी सल्लम सबसे ज़्यादा स्माइली होते थे, रिलैक्स, हैप्पी। हमारा हाल क्या है कि लुक बिजी डू नथिंग, देखने में बड़े मसरूफ लगते हैं करते कुछ नहीं। इस बात के तस्करे में जितना वक्त हम लगा देते हैं ना कि हमारे पास वक्त नहीं है, وہ وقت ہم اگر اس وقت میں کام کو یوز کرنے میں کر لے تو انشاءاللہ تعالی ہمارے اندر حسن آئے گا. تو دعا کریں کہ اس قرآن کا حسن ہمارے اوپر دکھے, ہمارے کام کرنے میں, ہمارے بولنے میں, ہماری خوشی دکھے لوگوں کو چہروں سے. روتے دھوتے مسلمان نہ تو انسانوں کو اچھے لگتے ہیں نہ اللہ کو اچھے لگتے ہیں. اور جو قرآن پڑھ کے خوش نہ ہو, جس کو قرآن کی نعمت اتنی پیاری جو ملے اس کے باوجود اگر وہ شکوہی کرتا دکھے, اس کے باوجود ہر وقت اس کی زندگی جو ہے وہ ایک مرسی لائف والی زندگی ہو, تو پھر اس کو تو کچھ نہیں ملے گا. اس لیے احسان کا سب سے پہلا حق بندے کے اپنے اوپر ہے, خود پہ احسان کرو, پہلے اپنے اوپر احسان کرو. اس جسم کو آگ کا ایندھن بننے سے بچاؤ, اس کو آگ میں جلتا دیکھ کر تمہیں خوشی نہیں ہوگی. اس خوبصورتی کو جس نے اللہ نے تمہیں دی ہے اس کو دوسروں کو دکھا دکھا کے اس کو آگ کا ذریعہ نہ بناؤ. اس کو تیار کرو, اپنے اس جسم کو جہنم سے بچانے کی تیاری کرو. اور جس کی تیاری شروع ہو جائے وہ تو اندر ہی اندر مسکرا رہا ہوتا ہے. اس کی بلا سے لوگ اس کو کیا کہتے ہیں, اس کی بلا سے لوگ اس سے خوش ہیں کہ نہیں, اس کو تو یہ بڑا خوشی ہے کہ دیکھنا میں بچ گیا ہوں, مجھے لگ رہا ہے کہ قبر اچھی ہو جائے گی, مجھے لگ رہا ہے کہ میدان محشر میں میرے ساتھ معاملہ ہوگا. انہ کان بھی خفیہ, اس کے تو دل سے یہ واضح آتی ہیں نہیں میرے ساتھ اللہ بڑا اچھا معاملہ کرے گا. اس کے اندر ایک اطمینان, ایک کنٹینٹمنٹ آتی ہے. وہ تو فخر نہیں کرتا لیکن وہ خود پہ رش کر رہا ہوتا ہے. اس کی زندگی تو دوسروں کے لیے ہوتی ہے کہ پتہ نہیں اس کو کیا خزانہ مل گیا, پتہ نہیں یہ کس بات پہ خوش رہتا ہے, پتہ نہیں اس کی طبیعت میں اتنی خوشگواری کیوں آ گئی ہے. ایسا انسان جو ہوتا ہے نا وہ احسان کے درجے پہ خود کو لیتا ہے, اور ایسے لوگ ہی دوسروں کو مائل کرتے ہیں. ہم کہتے ہیں لوگ ہماری دعوت پہ آتے نہیں, ہمیں دیکھ کے خوش نہیں ہوتے, لوگ ہمیں باتیں کرتے ہیں, لوگ کہتے ہیں آپ دین کی طرف کدھر چلے گئے. آج کتنا معروف جملہ ہے کہ لوگ ایک دین پہ عمل کرنے لگے ایکسٹریمسٹ کہنے لگتے ہیں. اس کی وجہ ہم خود ہیں. ہم دین کو اتنا اچھوت کر کے لوگوں کو دکھاتے ہیں, کہتے ہیں کہ پہلے ہی ہم ایسے تھے اور ایک اوپر سے دین پہ, وہ کہتے ہیں نا کہ ایک انسان پہلے ہی ایک مناسب قسم کا اور اوپر سے اور ہی اپنے آپ کو وہ بے ڈھنگا کر لے تو کیسا لگے گا. ایسا اسلام لوگوں کو کبھی بھی قبول نہیں ہوتا. اپنے سے کمٹمنٹ کروں میں بھی اور آپ بھی کہ ہمیں اپنے اوپر ترس نہیں کھانا. جو ترس کھائے بڑے راستے اور کھلے ہیں, کیونکہ ایک ترس کھانے والا دوسرے کو اپنے اوپر ترس دلا دیتا ہے. اللہ کی جو نعمت ملی, پیچھے ہم نے سورہ ہجر میں پڑھ چکے کہ اللہ تعالیٰ کہتا ہے کہ ہم نے آپ کو آیتیں دی سب من المسانی, اسی سورہ نحل میں پڑھی ہے کہ ولا تمدن عینیک الی ما متعنا بہ, مت اپنی نظریں ادھر کرو لمبی جن کو ہم نے دنیا کی چیزیں دی, کیونکہ ہم نے آپ کو سب من المسانی دے دی. آپ کو تو ابھی اپنا ڈپازٹ دکھ نہیں رہا, آپ کو ابھی بینک کی سلپ آئی نہیں, اسٹیٹمنٹ آئی نہیں کہ آپ کے ڈپازٹ میں روز کتنی نیکیاں جا رہی ہیں, آپ کو اللہ نے اس وقت میں کتنے گناہوں سے بچا لیا ہے. ایک ایک نقطہ, ایک ایک لفظ آپ کے لیے اجر کا سبب بن رہا ہے. لہٰذا والاحسان, اپنی ذات پہ احسان کرو, محسن بن جاؤ. پھر دوسرے درجے پہ احسان ہوتا ہے بندے کا دوسروں کے معاملے میں, اور وہ کون سا ہوتا ہے کہ انسان دوسروں کی زیادتیوں کے جواب میں بھلائی کرے, معافی دے, ظلم کے جواب میں اگلے کے اوپر رحم کر دے. پھر انسان اس کے اندر لوگوں کے ساتھ حق سے بڑھ کر کرے, اعلیٰ ظرفی اختیار کرے, انصاف کرے لیکن ساتھ ساتھ مروت بھی ہو, قانون کے دائرے سے آگے ہمدردی بھی ہو. صرف برابری کی بنیاد پہ شوہر بیوی کے حقوق نہ لے ایک دوسرے سے, صرف یہی نہ ہو کہ بتائیں کیا نکاح کی شرائط تھی. نہیں, تول تول کے رشتے نہیں نپتے, وہ گھر کبھی نہیں بنتے جہاں صرف بیوی ہر وقت یس اور نو میں جواب لیتی ہو, اور جہاں مرد پوچھے کہ کیا یہ میری ذمہ داری ہے کہ نہیں, اور جہاں مولویوں سے پوچھا جائے بتائیں جی بیوی ادھر کہہ رہی ہے شوہر وہ کہہ رہا ہے, کون حق پہ ہے, کوئی نہیں ہے. انسانی معاملات میں یاد رکھیے فتوے سے زیادہ تقوی جیتا ہے, اور تقوی احسان کو جنم دیتا ہے. جس بندے کے اندر تقوی آ جاتا ہے نا وہ اللہ کے ساتھ بھی محسن بن جاتا ہے, جس کو آپ حدیث جبریل میں اللہ کے نبی صلی اللہ علیہ وسلم کے ذریعے سے ہم تک پہنچایا گیا. حضرت جبرائیل نے جب اللہ کے نبی سے پوچھا تھا کہ احسان کس کو کہتے ہیں, تو آپ نے فرمایا کہ کان نختر ہو, اللہ کی عبادت ایسے کرو گویا کہ تم اس کو دیکھ رہے ہو. یہ ہے اللہ کے ساتھ احسان, عبادات کا احسان. اتنی خوبصورت عبادت ہو کہ وہ نماز تمہیں ہلا کے رکھ دے. کوئی ملازم اکیلے میں گھر صاف کرے اور وہی ملازم جو اپنی مالکن ہے اس کے سامنے گھر صاف کرے, زمین آسمان کا فرق ہوتا ہے عموماً. ہاں تقویٰ ہو یا ذمہ داری کا احساس ہو تو اور بات ہے. اسی طرح جس بندے کو ہر لمحے یہ احساس ہونا کہ رب کی نگاہیں میرے اوپر لگی ہوئی ہیں, وہ اپنے ہر معاملے کو خوبصورت کرے گا. اللہ کی اس کائنات کے اندر اتنا حسن دکھتا ہے, پھر یہ کیسے ہو سکتا ہے کہ وہ بندہ اللہ کے دین کا کام بے ڈھنگے طریقے سے کرے گا, वो तो और अपने आप को सजाएगा। देखिए कि हम जन्नत के बारे में सुनते हैं ना कि वो बड़ी हसीन है, तो क्या ये दुनिया हसीन नहीं है? अल्लाह ने तो यहाँ भी कोई ब्लैक एंड व्हाइट दुनिया नहीं बना के दे दी बेढंगी किस्म की। फल को देख लें, खाने को देखे, पीने को देखे, जब अल्लाह ने हम पे एहसान किया है। किसी की बात मुझे बड़ी प्यारी लगी, उसने कहा कि अल्लाह मेरी दुआएं नहीं, अल्लाह तो मेरी ख्वाहिशें सुनता है, अल्लाह तो मेरी ख्वाहिशात भी पूरी कर देता है। दुआ तो वह जो ज़ुबान पे आई, और कितनी चीज़ें जो दिलों में आती हैं। अल्लाह ताला कहता है तुम्हें वो दिया, मा आता कुम, तुमको वो दिया जो तुमने मांगा, और तुमको वो भी दिया जो तुमने मुझसे नहीं मांगा। क्या अल्लाह ने हम पे एहसान नहीं किया? इतना मुकम्मल, इतना खूबसूरत जिस्म दिया, क्या ये अल्लाह ताला का एहसान नहीं है हमारे लिए? बहुत बड़ा एहसान है। इसलिए एक इंसान अल्लाह की इबादत में कभी किसी गैर को ना आने दे, किसी दूसरे को बीच में ना लाए, कोई शिर्क, कोई रियाकारी, कोई दिखावा ना आए, किसी के साथ कोई मामला करते वक्त ये ना सोचो कि अच्छा मुझे इस इंसान की खुशी मिलती है कि नहीं मिलती। जिसको करना है अल्लाह के लिए करना है, और जिसको नहीं करना उसको अल्लाह के लिए नहीं करना। इसके बाद फिर हुसन आता है, फिर नमाज सजती है, फिर रोज़े खूबसूरत होते हैं, फिर हज हकीकत में हज होता है। फिर इस तरीके से एक इंसान वाकई इंतज़ार करता है कि कब मैंने अल्लाह ताला के पास जाना है, और वहाँ जाके मैंने अल्लाह ताला से अपनी सारी नेकियों का बदला पाना है। अब देखिए कि इसको एक एग्जांपल से समझिएगा कि आप किसी को गिफ्ट देते हैं। अमूमन लोग तोहफे तहाइफ देते हैं लेन देन में सिर्फ जान छुड़ाने के लिए, जहाँ कोई शादी ब्याह चलते हैं, रिश्तेदारियाँ होती हैं। किसी को ख़राब चीज़ गिफ्ट में दी हो तो दोबारा शक्ल ही नहीं दिखाते। और बाज़ लोग सिर्फ इसलिए भी किसी को ख़राब देते हैं कि इसको हमने कौन सा फिर मिलना है, कभी सामना तो होना नहीं, और पता नहीं कौन है, मजबूरी में दे दिया किसी को गिफ्ट। लेकिन एक वो तोहफा होता है जो आपने बड़े प्यार से बनाया, खुद बनाया, सिया पिरोया, जो भी कोई कर सकता है, या बहुत कीमती चीज़ ख़रीदी, बड़े अच्छे तरीके से पैक की, फिर आप वो किसी को भेजते हैं। फिर उसके बाद जब कभी आपकी उससे मुलाकात होनी हो, या आपकी उससे फ़ोन पे बात हो जाए, तो आप लाशौरी तौर पे मुंतज़िर होते हैं कि वो आपको बताएगा कि उसको आपका तोहफ़ा कैसा लगा। बिल्कुल एहसान के दर्जे पे नेकियां करने वाला बंदा मौत से डरता नहीं है, वो घबराता नहीं है, उसको नमाज का सुन के मौत नहीं आती, उसको नमाज मौत की तरह बोझल नहीं लगती। वो तो इंतज़ार करता है, अल्लाह जब आऊँ तेरे पास आके थोड़ी चार बातें तो कर लूँ। आप देखिए कि एक और एंगल से इसको समझिए कि आप नॉर्वे में रहती हैं, अगर आप में से कोई वाकई इतना फारिग है कि दिन में 5 दफ़ा पाकिस्तान फ़ोन पे बात करे, अपनी बहन से, माँ से, बेटी से, किसी से भी, क्या बातें होंगी 5 दफ़ा? शाम को आप पूछ लें आज पाकिस्तान का मौसम क्या, उसको पता होगा, वहाँ क्या कहीं बम फटा है उसको पता होगा, कहाँ पे कोई गोली चली उसको पता होगा, क्या फैशन चल रहा है, बेतुकी बातें भी करते हैं, क्योंकि बातें करें क्या, फ्री चैटिंग होगी, मुफ्त कार्ड हो गए, करनी है बातें, अनलिमिटेड टॉक है करें। आप 5 दफ़ा बात करें और रात को आपको A to Z पाकिस्तान की खबर हो, तो ये कैसे हो सकता है कि बंदा दिन में 5 बार अल्लाह से बात करे, इयाका नअबुदु व इयाका नस्तईन, और 5 दफ़ा 17 दफ़ा कहे इहदिनस्सिरातल मुस्तकीम सिरातल लज़ीना अनअमत अलैहिम, फिर उसको अल्लाह की मर्ज़ी ना बताओ, फिर उसको अल्लाह की नापसंद ना बताओ, फिर उसको जन्नत का मौसम ना बताओ, फिर उसको खूबसूरत तरीके से काम ना करना आता। हम कहते हैं हमें को बता देता ही नहीं, को बताए तो कर लेंगे, ये अंदर से उठते हैं बीज, मोहब्बत के बीज अंदर से उठते हैं, बाहर से लपेटने वाली चीज़ नहीं है, लीपा पोती का नाम नहीं है एहसान, एहसान अंदर से निकलता है। जितना जो बंदा खालिस होता जाता है ना अल्लाह के लिए, अल्लाह उसको रास्ते दिखाता है, वल्लज़ी नजाहदु फीना लनहदियन्नहुम सुबुलना, हम अपने रास्ते उनको दिखाते हैं, फिर अल्लाह के साथ एहसान, बंदों के साथ एहसान, अपनी ज़ात पर एहसान, होते होते बंदा फिर मखलूक़ात के साथ एहसान करने लगता है, ये उससे अगला दर्जा है। फिर बेजान चीज़ों पे, फिर जानवरों पे एहसान। फरमाया कि किसी बिल्ली को अगर बांध दिया और वो मर गई तो तुमने उस पर जुल्म किया। इमाम कुर्तुबी कहते हैं कि जिस शख्स के घर में बिल्ली बंधी हो और उसको खुराक और ज़रूरत की चीज़ें ना मिलें, और जिसके पिंजरे में परिंदे हों और वो उनकी खबरगिरी ना करे, तो वो कितनी ही इबादत क्यों ना कर ले, फिर भी वो मुहसिनीन में शामिल नहीं होगा। अल्लाह में कितना खूबसूरत इंसान बनाते हैं कि इस कायनात पे, जिस ज़मीन पे तुम चलो वहाँ भी तुम एहसान करो, इस मट्टी पे पाँव मार मार के ना चलो, ये ज़मीन तुम्हारे बोझ से दबने ना लगे, ये ज़मीन वाकई तुम्हारी चाल से खुश हो कि वाकई कितना अजीज मिजाज बंदा मेरे ऊपर है। धड़म धड़म दरवाज़े खोलना, धड़म धड़म खिड़कियाँ खोलना, ये नहीं होता मोमिन की ज़िंदगी में। ये किताब हमें इतना खूबसूरत बना देती है कि हम किसी पे बात करते हुए तो छोड़े, हम किताब का सफ़ा पलटते हुए भी मोहसिन बन जाते हैं। اور اگر کتابوں کو پھاڑا جائے، اس پہ لکھا جائے، ان کی جلدیں اکھیڑی جائیں، کیا یہ آسان ہوگا؟ ڈیسکوں پہ لائنیں لگائی جائیں، دیواروں پہ لائنیں لگائی جائیں، کارپیٹ پہ چائے گرائی جائے، کیا یہ آسان ہوگا؟ نہیں ہوگا. احسان کرنے والا بندہ اپنی ذات سے ایک بے ضرر انسان بن جاتا ہے. ایسا بندہ پھر حقیقت میں لوگوں کا پسندیدہ بندہ بنتا ہے. آخر کیوں لوگ ہمیں اچھے لگتے ہیں؟ ایک ہی گوشت، ایک ہی پوست، ایک ہی رنگ ڈھنگ، شکل بھی کبھی اچھی نہیں ہوتی، بڑا پیارے لگتے ہیں وہ لوگ. کیوں؟ وہ محسن ہوتے ہیں، لا ضرر ولا ضرار، نہ کسی کو تکلیف دیتے ہیں، نہ کسی کی تکلیف سہتے ہیں. پھر آپ دیکھیے کہ جب انسان عبادت کرتا ہے تو اس میں احسان کیسے ہوتا ہے. مثلا وضو کیا، پورے جسم کا صحیح وضو کیا جائے، یہ نہیں کوئی گیلا ہے، کوئی سوکھا ہوا ہے. جہاں وضو کر کے آئیں وہیں چھپ چھپ پانی کے اگر ہم نشان ڈال کے آ جائیں، ہم تو جہاں سے گزر کے آئیں وہاں پہ بھی احسان کے نشان چھوڑ کے آئیں کہ ہم محسن بن رہے ہیں، ہم قرآن پڑھنے والے ہیں، ہم اپنی جگہ سے اٹھے تو اس جگہ کو صاف کر کے نکلیں. حج میں جائیں تو احسان کیا ہے کہ وہاں پورا وقت عبادت میں لگے، یہ نہیں کہ شاپنگ کرتے اور کھانا ڈھونڈتے ڈھونڈتے وقت لگا کے آ جاؤ. روزہ رکھو تو احسان کیا ہے کہ غیبت اور چغلی اور جھوٹ سے اپنے روزے کو گندا نہ کرو. کھانا کھانے پہ احسان کیا کہ اپنے سامنے سے کھاؤ، چپڑ چپڑ کی آوازیں نہ آئیں، دوسروں کا حصہ بھی نہ کھا لو، وقت پہ کھاؤ، حلال طریقے سے کھاؤ، سیدھے ہاتھ سے کھاؤ. آپ اس کے تم 10 صفحے لکھوا لیں، اس سے ایک لفظ کے اوپر آپ لکھوا سکتے ہیں کہ اللہ تعالیٰ تمہیں احسان کا حکم دیتا ہے، اللہ تمہیں خوبصورت انسان دیکھنا چاہتا ہے، تمہیں ایٹیکیٹڈ انسان دیکھنا چاہتا ہے، کمی بیشی سے پاک، عدل کے ساتھ چلتے چلتے اوپر جا کے تمہیں احسان کے درجے پہ پہنچو. خوشیوں میں عدل کرو، احسان رکھو، نمازیں نہ چھوڑو، غمیوں میں تمہارا حال ایسا نہ ہو جائے کہ تم اللہ سے بھی دور، بندوں سے بھی دور. اصل دیکھیے کہ زندگی جو ہے نا، یہ بیلنس کا نام ہے. مینٹین رکھو اپنے آپ کو، وہی کامیاب ہوگا. محبت کے اظہار میں بھی تم عدل اور احسان رکھو، اور نفرت کے اظہار میں بھی. آپ دیکھیے پیچھے ہم نے شہد کی مکھی کی کہانیاں سنی، کتنا اس کی زندگی میں احسان ملتا ہے اور عدل ملتا ہے. لوگ اس کو ستاتے ہیں، کو کاٹتی ہے، اور جو کچھ نہیں کہتے ان کے لیے شہد بنا کے لے کے آتی ہے. کوئی بندہ دین کا کام کر ہی نہیں سکتا جب تک کہ وہ محسن نہ ہوگا. آپ اپنے گھر کی سیٹنگ دیکھیں، بیڈ کہاں ہونا چاہیے بیڈ روم میں، برتن ہونے چاہیے کچن میں، اپوزٹ کر لیں، کچن کے برتن سارے ڈائننگ ٹیبل پہ پڑے ہوئے ہیں، پلو سارے باہر لاؤنج میں آ کے پڑے ہیں، کیا گھر خوبصورت لگے گا؟ نہیں لگے گا نا. احسان کیا ہم کرتے ہیں کہ گھر کی چیزیں ادھر ادھر رکھتے ہیں. جو لوگ صبح اٹھ کے جھاڑ پونچھ کر کے اپنے گھر کی صفائی کرتے ہیں، وہ عموماً کیا کر رہے ہوتے ہیں؟ ہر چیز کو اس کی جگہ پہ رکھ رہے ہوتے ہیں، اس کو ادھر رکھ دو، اس کو، گھر صاف ہو گیا. بس یہی ہے محسن ہونا. جس محسن نے اپنے رب کے حکموں کو بالکل ٹھیک جگہ پہ رکھا، بعض اتنے بڑھ کے رحمانیت کے نام پہ کھانا بھی چھوڑ دو، پینا بھی چھوڑ دو، ہنسنے والے کا تو تقویٰ گر جائے گا منہ سے، اور رونے والا جو ہے وہی اصل میں نہیں. زندگی کو، دین کو وہاں لو جہاں سے ہونا چاہیے. پوری کتاب اللہ نے ہمارے سامنے کھولی بھی ہے. اپنی زندگی کو اس کتاب کا تابع کرو، نہ لوگوں کی نظروں میں بہت متقی بنو اور اکیلے میں تم جو مرضی چاہو کرو، اور نہ اپوزٹ. انشاءاللہ آپ دیکھیں گے کہ آپ محسن بن جائیں گے. اور ایسے ہی محسنین جو ہوتے تھے وہ گزر جاتے تھے تو لوگوں کو اچھے لگتے تھے. آج کے مسلمان کو کیوں ٹیررسٹ کا نام دیا جا رہا ہے؟ آج کیوں مسلمان کو ایکسٹریمسٹ اور فنڈامنٹلسٹک کہا جا رہا ہے؟ اس لیے کہ ہم محسن نہیں بنے، ہمارے اخلاق اچھے نہیں رہے، ہم جلتے کڑتے ہوئے ملتے ہیں، ہم ان کو دیکھ کے اسمائل نہیں دیتے. ہم کہتے ہیں نان مسلم ملتے ہیں بہت اسمائل کرتے ہیں، اور مسلمان نہیں 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 یہ کافر ہے، ان کو دیکھ کے اسمائل کرتے ہو، کل انہوں نے آگ میں جانا ہے تم ان کو دیکھ کے اسمائل دیتے ہو. نہیں، احسن کما احسن اللہ الیک. خوبصورتی پورا ایک، مجھے تو ایسے لگتا ہے کہ ایک جس طرح ڈیکوریشن پیس کا ایک تصور ذہن میں آتا ہے نا لوگوں کے، میرے ذہن میں ایک خوبصورت مومن کا یہی تصور آتا ہے کہ جو پہلے عدل پہ آیا، پھر احسان پہ آیا، اور اس کے بعد وہ ایتاء ذی القربا. خراب بدداروں کا حق دو، رشتہ داروں کا حق دو. کوئی اس آیت میں نماز کی بات نہیں ہے، روزے کی بات نہیں ہے، حج کی بات نہیں ہے، صرف ایتھکس سکھائے جا رہے ہیں، اخلاقیات. کیوں؟ کہ جس کے اخلاق اچھے ہوں گے اس کی نماز روزہ تو چمکے گا، وہ تو اتنی صاف ستھری نماز پڑھے گا کہ اس کو نماز پڑھتا دیکھ کر لوگوں کا دل خوش ہو جائے گا کہ ہائے یہ کتنی پیاری نماز پڑھ رہا ہے. سر سے اتارنے والی نماز نہیں کہ جھٹ جھٹ سے پکڑ کے نیچے پھینک کے مسلح سے اور چلے گئے. تو رشتہ داروں کے ساتھ احسان کیا ہے؟ ایتا کا لفظ یہاں آیا، یہ وہی لفظ ہے جو اوتو زکوٰۃ میں ہم پہلے بھی پڑھ چکے. ایتا اصل میں اردو والے عطا کے معنوں میں ہوتی ہے، عین توا والا جو معنی ہوتا ہے کسی چیز کا دینا، اور قربا قرابت سے ہے، رشتہ داری. ذل قربا کیا ہوتے ہیں؟ رشتے والے. رشتہ دار مختلف قسم کے ہوتے ہیں، ایک ہوتے ذی رحم، رحم کے رشتے، ماں کی طرف سے رشتہ دار جو ہوتے ہیں، ذوی الارحام کہتے ہیں ان کو وراثت کے ٹاپک میں، ماموں، خالہ، نانی، یعنی ماں کی طرف سے جو رشتے ہوتے ہیں. اسی طرح اصبا ہوتے ہیں، تھوڑے دور کے رشتے دار ہوتے ہیں. پھر اسی طرح باپ کی طرف سے رشتے دار ہوتے ہیں. پھر ایک ہوتے سحر، سسرالی رشتے دار ہوتے ہیں، جیسے بھابھی. پھر اسی طرح آپ دیکھیں چچی، جس میں کہیں نہ کہیں کسی سے بھی سسرال کا تعلق آ جاتا ہے، ساس ہو گئی، نند ہو گئی، بہو ہو گئی، یہ سارے ہیں. اللہ تعالیٰ کہتے ہیں کہ تم ان سب کے ساتھ بہترین معاملہ کرو. آپ دیکھیے کہ صلہ رحمی کو اسلام اتنی اہمیت دیتا ہے کہ دین کے بنیادی تین ارکان کے اندر اس کو کھڑا کر دیا. یا اس کا اخلاق اچھا ہو ہی نہیں سکتا جو رشتہ داروں کے ساتھ اچھا نہیں ہے. وہ محسن ہو ہی نہیں سکتی عورت جو اپنے شوہر کے ساتھ محسنہ نہیں ہے، جو اپنی بہو کے ساتھ محسنہ نہیں ہے، جو اپنی نند کے ساتھ، اپنی دیورانی کے ساتھ، اپنی ساس کے ساتھ محسنہ نہیں. اسلام ہمیں اتنا خوبصورت دین سکھاتا ہے. میں کہتی ہوں ہم کیا کیا پڑھاتے ہیں اپنے بچوں کو اور بچیوں کو کہ یہ کامیاب ہو جائیں، ان کے اچھے رشتے ہو جائیں. اگر سچا اسلام آپ بچوں کو سکھا دیں، ان کو ہر روپ میں خوبصورت بننا آ جائے گا. کمی بیشی ہوتی ہے، انسانی زندگی ہے، کہیں حسد ہوگا، کہیں تکبر ہوگا، کہیں تکلیف ہوگی، کبھی اپنوں کو چھوڑ کے غیروں کو اپنا بنانا پڑے گا، کبھی غیروں میں سے اٹھ کے ایک لڑکی اپنوں میں آ جاتی ہے. وہی بندہ جیتے گا جو محسنہ ہوگا. اگر ہم صرف بچیوں کو محسنہ بننا سکھا دیں تو ان کے 80% خاندانی مسائل ختم ہو جائیں، گھریلو جھگڑے ختم ہو جائیں، طلاق کی ریشو کم ہو جائے، اگر محسنہ بنا دیا جائے. دینے والے بنو، سہنے والے بنو، برداشت کرنے والے بنو. کوئی تم نئے دنیا میں نہیں، آگے نیک سارے ہی نیک ہیں. کوئی تم ہی زیادہ نمازیں پڑھنے والے نہیں، دوسرے بھی ہیں. ہماری ٹون بدلتی ہے جب ہم تھوڑا سا دین پڑھ لیتے ہیں نا، تو ہماری ٹون بدل جاتی ہے. ہم کہتے ہیں وہ تو ایسے، وہ تو کافر، وہ تو منافق، وہ تو ایسے، ہم تو قرآن والے. آپ کبھی یہ ٹون نہ بنائیں. آپ دیکھیے کہ تھوڑا علم ہوتا ہے نا سختی پیدا کرتا ہے، زیادہ علم آ جاتا ہے نا تو نرمی پیدا ہوتی ہے. اس کی ایک چھوٹی سی مثال ذہن میں آ رہی ہے کہ کبھی ٹھنڈے توے پہ آپ روٹی ڈال دیں، پلٹ دیں اس کو ساتھ ہی، اکڑ کیسی سخت ہو جائے گی. ٹھنڈے توے پہ جس طرح آٹے کو ڈال دے تو روٹی سخت ہو جاتی ہے نا، ٹھنڈے دل کے اوپر علم کا بوجھ پڑ جائے تو بندہ اور سخت ہو جاتا ہے. اور گرم توے کے اوپر روٹی ڈلتی ہے اور آپ فوراً پلٹ دیں. میں جب روٹی پکانے کھڑی ہوتی ہوں، میرے ساتھ جو میں نے کہتی ہوں، پہلی دفعہ روٹی فوراً پلٹا کریں، جو سب سے مشکل ہوتی ہے، لوگ روکتے ہیں. حالانکہ آپ کو یہ ایک ٹپ دے رہی ہوں، پہلی دفعہ روٹی پلٹیں گے نا، جو روٹی کا پانی ہوتا ہے نا آٹے کا، وہ پلٹنے سے اس روٹی میں جا کے سوکھے گا تو روٹی نرم ہوگی. اور جو لوگ پہلی دفعہ روٹی نہیں پلٹتے، وہ اوپر سے بھی پکتی ہے نا، وہ سخت ہو جاتی ہے، اس کا سارا پانی اوپر اڑ جاتا ہے. یہ ایک سائنس کا اصول ہے چھوٹا سا. اس طرح جب ہمارے دل گرم ہوئے ہوتے ہیں نا، ہمارے دلوں کے اندر پوری تڑپ ہے اب اس بات کی، پھر آپ دیکھیں گے کہ آپ کے اندر نرمی آئے گی. وہ علم ہی نہیں ہے جو آپ کو دوسروں کی نظروں میں اپنے آپ کو ایک مقام، آپ دو سیڑھیاں اوپر کھڑے ہیں اور دوسرے سب آپ کو نیچے لگے، یہ بھی ایک قسم کا کبر ہے. اس لیے اللہ تعالیٰ یہاں رشتہ داروں کی بات کیوں لا رہے ہیں عدل اور احسان کے ساتھ، کہ تم رشتہ داروں کے ساتھ اچھا معاملہ کرنا. اس لیے کہ جب خاص طور پہ اب ہم قرآن سیکھنے والے ہیں، کل اللہ نے کہیں چاہا لڑکیاں ان کی شادیاں ہو جائیں گی اور آپ ماشاءاللہ خاندانوں میں سے اٹھ کے آ رہی ہیں، کبھی ایسی بات نہ سننے کو ملے کہ قرآن پڑھنے کے بعد آپ بدتمیز ہو گئیں، آپ نے جا کے شوہروں کو کہہ دیا تم تو کافر ہو، تم تو نماز نہیں پڑھتے، اور تمہارے تو کان میں شیطان پیشاب کر دیتا ہے کیونکہ تم سورج چڑھے تک اٹھتے نہیں ہو. کبھی نہ کہیں. ایسا دین آپ کو کبھی محسنہ نہیں بنائے گا، اور ایسی تبلیغ سے کبھی خیر نہیں آئی. جنہوں نے جذبات میں یہ باتیں لوگوں کو سکھائیں، آج خود پلٹ رہے ہیں. ہم نے جوش والا دین لوگوں کو دیا، ہوش والا نہیں دیا. اپنے اوپر لے کے دین کو کریں گے تو سمجھ آئے گی. آپ ون سائڈڈ ایتا ذل قربا کر کے تو دیکھیں، پتھر سے پتھر دل نرم ہو جائے گا. پتھر پہ پانی ڈالیں گے انشاءاللہ نرم ہوگا. پہلے اپنا آپ منوائیں، پہلے اپنی جگہ بنائیں، پھر آپ کی بات کی جگہ بنے گی. سوکھی سخت جگہ پہ آپ انگلی ڈالیں گے، آپ کی انگلی ٹوٹ جائے گی. پہلے نرم کریں، اپنے اخلاق سے تحفے دیں، اسمائل کے تحفے دیں، چیزوں کے تحفے دیں، وقت کے تحفے دیں، جذبات کے تحفے دیں، پھر دیکھیے لوگ آپ کا اسلام گلے سے لگائیں گے. وہ کہیں گے واقعی ہمیں ایسا ہی چاہیے تھا، ہمیں ایسا ہی مر چاہیے تھا، यही होता है सच्चा दीनदार। और जब ऊपर की कोटिंग वाला इस्लाम होता है, दूर से बड़ा लोग डरते हैं उसको देख के, करीब हाथ लगाया तो वो एक ऐसे जैसे ऊपर एक चौकबार के ऊपर कवर होता है ना चॉकलेट का, मुंह में डालो तो सारा गिरने लगता है, अंदर से फिर कुछ और निकल आता है। ये कोटिंग वाला इस्लाम लोगों को पसंद नहीं आएगा। अंदर वाला कब आएगा? जब आप खुद को खोलेंगे, पहले अपने अमल को देखें, अपने आप को देखें, इंशाल्लाह ताला आप देखेंगे कि बहुत ज़्यादा फ़ायदा होगा। और कभी घर वालों को आप किताबें पढ़ा के इस्लाम नहीं दे सकते। बीवी कभी उस्ताद नहीं बन सकती, चाहे वो सारा कुछ शौहर को सिखाएगी, लेकिन शौहर कभी ये नहीं बर्दाश्त करता कि बीवी उस्तानी हो। सीखेगा सब कुछ उससे, चुपके चुपके सीखेगा, लेकिन वो तकरीर नहीं सुनेगा। घर वाले तकरीरों से नहीं मुसलमान होंगे, वो हमारे अमल से होंगे, हमारी वन साइडेड मोहब्बत से होंगे। लिमिटेशंस में रहे, अपने दीन पे जोर करें, किसी को ना छेड़े। आप देखें किस तरीके से वो आपके लिए काम करेंगे। कितने ही लोग कहते हैं घर से बाहर होते हैं शौहर बड़े खुश होते हैं, घर आते हैं इनको गुस्सा चढ़ जाता है। मतलब ये कि इन पे किसी ने जादू कर दिया, इसको किसी ने पट्टी बढ़ा दी है, सास ने मेरे खिलाफ ही कुछ कह दिया होगा। कोई जादू नहीं चल सकता। आप अपनी मोहब्बत का जादू चलाएं, अदल का जादू चलाएं, एहसान का चलाएं, इताएज़ल कुर्बा का चलाएं, फिर देखें कि आपको अल्लाह ताला कहाँ से देता है। अल्लाह ताला ने इतना कुछ हमें दे दिया इस एक आयत के अंदर, जिसका भी पूरा हक भी नहीं है। तुमने लोगों के मसाइल को हल करना है। अब आप देखिए कि बाज़ दफ़ा शोहर भी बीवियों के साथ इस तरह की टोन रखते हैं कि अब तुम्हें सब कुछ तो दे दिया है, और मुझसे क्या चाहती हो? खाना भी घर में है, दूध भी है, सब्ज़ी भी, अब मेरी क्या बात है। इस तरह बीवियाँ भी बाज़ वक्त खाना तो पका के रखा हुआ था, खा लेते आप, और अब मेरे क्या। और बाज़ दफ़ा ज़्यादा ही गुस्सा हो तो बात भी मुझसे ज़रा और सख्ती की निकल जाती है। इंसान चीज़ों से नहीं, पहले जज्बे देने पड़ते हैं। लोगों को बताएं कि मुझे आपकी केयर है, फिर आप देखेंगे कि उसके बाद लोग खुद ब खुद आपको महसूस करें। जब तक आप अपने आप को दूसरे के लिए इस किस्म की चीज़ नहीं बना लेती कि अगला आपके ऊपर डिपेंडेंट हो जाए, कि उस बंदे को लगे कि नहीं मुझे जो मिलना है आपसे ही मिलना है, फिर आप उसको दीन भी देंगे, इंशाल्लाह लेगा। और जिसको अल्लाह ने देना है उसको अल्लाह दे देता है। और जो दूसरों पे एहसान करते हैं ना, उसकी अपनी ज़िंदगी में इत्मीनान आता है, खुशी आती है। जुल्म करने वाले कभी सोते नहीं हैं। और सच्चे मोमिन का हाल क्या है कि अला इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून। उसको तो कोई गम फिक्र ही नहीं होता, वो मुश्किलात में नहीं होता, वो अल्लाह की नेमतों में होता है। अब यहाँ तक देखें कि पहली तीन बातों का खुलासे किया। इसकी डिटेल सुननी है तो आप फिर दौरे कुरान 2010 को सुन लें, उसमें हमने इखलाकियात पे बहुत बात की थी, हर टॉपिक पे तकरीबन डिफरेंट बारे में बात हुई थी। लेकिन हम यहाँ सिर्फ एक कुरान की आयत तक रहते हुए अगर देखें तो अब अगली तीन चीज़ें वो हैं जिनसे मना किया गया। वह यनहा, और उसने रोका, नहा से नहीं, अनिल मुनकर भी इसी से है। किसने रोका भाई? किसी मौलवी साहब ने? अल्लाह रोक रहा है। या मुरुकुम था तो यहाँ यनहा है। इससे पहले महसूस करें आप इस बात को कि अल्लाह है, उसको हमारी केयर है, वो हमें हुक्म भी देता है, ऑर्डर्स भी देता है, रोकता है। ये मोहब्बत की अलामत है। कोई नहीं रोकता बच्चे को गलत काम करता देख के, कहते हम क्यों बुरे बने। माँ आती है फ़ौरन रोकेगी, बच्चा गंदा फिर रहा है, लोग ये कहेंगे गंदा फिर रहा है, कोई नहीं उठ के उसका मुँह धोता, कपड़े बदलता, माँ आती है तो बदलती है। इसी तरह अल्लाह की ज़ात हमें खूबसूरत देखना चाहती है। हम अपनी चीज़ों को गंदा ख़राब देखे दुख होता है, अल्लाह को कितना दुख होता होगा, हालांकि वो इन चीज़ों से बेनियाज है। जब वो बंदों को देखता होगा टूटे फूटे, बेकार किस्म के हाल होलिए और बेकार किस्म की ज़िंदगियां बसर करते हुए, ये तो अल्लाह सबूर है, वो तो जमील है, वो तो खुद खूबसूरत है, वो तो खुद हसीन है। तो वो हमें भी चाहता है कि तुम भी खूबसूरत हो जाओ, हर उस चीज़ को अपनी ज़िंदगी से निकाल दो जो तुम्हें दागदार कर दे। पहला धब्बा जो ज़िंदगियों से निकालना है वो क्या है? फख्शा, फुहश से। फुहश का लफ्ज़ पीछे हम बहुत दफ़ा देख चुके, बेहयाई के लिए आता है, हया की कमी, कबीह कामों को कहते हैं। कुल्लु कबीह मिनल कौली वल फेल, हर वो बात और कौल जो कबी हो उसे फुहश कहते हैं डिक्शनरी में, जिससे अखलाक बिगड़ जाए, जिससे सोच बदल जाए, जिससे इंसान की तबीयत पे बोझ आने लगे, वो सब चीज़ें खराबी की हैं। हर वो चीज़ जो बंदे को हया की ख़त्म होने की दलील बना दे। आप देखिए कि जब हम लोगों को सरे राह गलत काम करते देखते हैं तो असल कमी किस चीज़ की है? हया की कमी है। अल्लाह के नबी ने फरमाया कि पिछली किताबों में ये बात लिखी हुई है کہ فائز لم تستحی فست نما شیتا، جب تیرے اندر حیا نہ رہے تو تو جو چاہے کرے، کوئی رکاوٹ نہیں۔ پھر آپ سڑکوں پہ گندے کام کریں، آپ بسوں میں کریں، آپ سیڑھیوں میں کریں، آپ انسانوں کی جگہ جانور بن کے اپنی زندگی بسر کریں، ہو کیئرس۔ اور آج کی سوسائٹیز آپ کو اس کا منہ بولتا ثبوت دکھیں گی۔ اللہ تعالیٰ ایسی چیزوں سے روکتا ہے، دوسروں کے سامنے روکو۔ اس کے اندر ہر فحش کلام، گندے ناول ڈائجسٹ، پھر فحش چیزیں، بے حیائی پھیلانے والی فلمیں، ڈرامے، آرٹیکلز، ہر وہ فیشن، ہر وہ واک، ہر وہ چیز جو انسان کے اندر فحاشی لا دے، جس میں انسان کے اپنے نفس کو بھار ملے، یہ ساری چیزیں فحش میں آتی ہیں۔ اس کی زیادہ ڈیٹیل صورت نور میں ہم دیکھیں گے، جہاں خاص طور پہ زنا کے ساتھ اس کو جوڑا گیا۔ اگلی چیز ہے ول منکر، نکیرہ سے۔ منکر کا لفظ دیکھیے ذرا، اس لفظ کو دیکھیں اور آج کے انسان کی عقل کو دیکھیں کہ اس نے منکر کو کیسے معروف بنا دیا۔ لفظ منکر جو ہے نا، نون کاف را سے، نکیرہ، انوکھی چیزیں، ان یوزل چیزیں، انہونی، ناپسندیدہ، وہ چیز جس کا عقل بھی انکار کرے، فطرت بھی انکار کرے اور شریعت بھی انکار کرے، وہ منکر ہوتی ہیں۔ آج گناہ کو اتنا فیملیرائز کر کے دکھا دیا، ایسے لگتا ہے یہ تو عام بات ہے، اٹس اوکے ڈرنک، اٹس نو پرابلم۔ حالانکہ ڈرنکنگ منکر ہے، عقل نہیں مانتی، شریعت نہیں مانتی، دل نہیں مانتا، فطرت نہیں مانتی۔ آپ پلا رہے ہیں، آپ کہتے ہیں کوک پینی ہے، کتنا معروف ہے آج کے دور میں کوک پینا، حالانکہ اگر آپ اس کے انگریڈینٹس کو پڑھ لیں، آپ کی فطرت اس کا انکار کرے، آپ کی شریعت اگر اس کو پسند کرے کہ تم اپنے اندر کیا گندگی ڈال رہے ہو، لیکن لوگ پانی سے زیادہ کوک پیتے ہیں۔ مثال دے رہی ہوں صرف آپ کو کہ کیسے منکر معروف اور معروف منکر بن گیا۔ معروف کیا ہوتا ہے؟ عرفہ سے پہچان لیا، یوں لپکتی انسان کی فطرت۔ دودھ، بچہ پیدا ہوتے دودھ پیے گا، آپ لگائیں چھوٹے سے ایک دو ماہ کے بچے کے منہ کے پاس کوک کا سپ یا کوئی اور ایسی اسٹرانگ چیز لگائیں، وہ ہونٹ سکیڑ لے گا، دودھ دیں گے تو پی لے گا۔ یہ ہے منکر اور معروف کا فرق۔ آج انسانیت نے بالکل اس پہچان کو ختم کرنے کی کوشش کی۔ عورتوں کا گھروں میں رہنا ایک معروف بات تھی، آج اس کو منکر بنا دیا۔ ہائے ہائے گھر میں رہیں گی عورتیں۔ عورت کا باہر نکلنا ایک منکر بات تھی، کرنا فی بیوتی کن، آج کی ان سوسائٹیز نے اس کو معروف کر کے دکھا دیا۔ آپ دیکھیں تو ایسے لگتا ہے کہ کنویں میں الٹے لٹکے ہوئے مینڈک کی طرح آج کی انسانیت ہے، ٹانگیں الٹی، پاؤں اوپر اور سر نیچے کیے ہوئے، اور پھر کہتے ہیں سانس اکڑ رہا ہے، پھر کہتے ہیں ڈپریشن بہت ہے، پھر کہتے ہیں پریشان بہت ہیں، پھر کہتے ہیں بچے بات نہیں سنتی۔ ہم اللہ کی نہیں سنتے، ہماری بات کون سنے گا؟ اللہ زندگی گزارنے کے اتنے پیارے طریقے تمہیں دیتا ہے کہ لوگوں ایسی باتوں کو چھوڑو۔ آگے آپ پڑھیں گے انشاءاللہ سورۃ نور میں کہ جو لوگ، ان الذین تحبون ان تشیع الفاحشۃ فی الذین آمنوا، اللہ تعالیٰ کہتے ہیں کچھ لوگوں نے تو اپنا مشن بنایا ہوا کہ ایمان والوں میں فحاشی کی اشاعت کرے، وہ اپنی اولادوں سے زیادہ مسلمانوں کی اولادوں پہ کام کر رہے ہیں کہ کسی طرح ان کو فحش کا عادی کر دیں، ان کو گندے کر دیں، ان کو ماں باپ کے آگے بولنے والا بنا دیں، ان کو ماں باپ دشمن دکھنے لگے۔ ہم دکھاتے ہیں اور ہم آنکھیں بند کر کے کہتے ہیں نہیں، بچے بہت کامیاب ہو رہے ہیں اور اب کافی ڈالر جمع ہو گیا اور ایک گھر اور بن گیا، اب دوسرا پلاٹ لینے والے ہیں، کیا کریں گے ان کاموں کا؟ منکر، نکیرہ، یہ دنیا منکر ہے۔ اگر آپ دیکھیں تو ہماری فطرت ہم سے آخرت طلب کرتی ہے، جنت طلب کرتی ہے، لیکن ہم بیکار چیزوں میں جا کے ایسی چیزوں میں پڑ جاتے ہیں کہ جس کے بعد اپنے آپ کو دور کرنے لگتے ہیں۔ پھر فرمایا ول بغی، اور سرکشیوں سے بچ جاؤ، بغاوت سے بچ جاؤ، اللہ کے آگے زیادہ سر نہ ہلایا کرو، نو نہ کرا کرو، ہر بات میں کیوں، کب، کیسے، کوشچننگ سٹائل نہیں ہونا چاہیے تمہارا، سرکش نہ بنو، مان جاؤ جو اللہ نے زندگی گزارنے کے طریقے دیے وہی ٹھیک تھے، اللہ تمہارا دشمن تھوڑی ہے۔ یہ دیکھیں جو کش ہے نا، یہ کش کیسے ہوتا ہے؟ پیچھے کھینچنا۔ کبھی آپ نے اردو میں ایک جملہ سنا ہوگا، فلاں سگریٹ کے کش لگاتا ہے، کیسے کرتے ہیں سگریٹ کے کش میں؟ میرا خیال ہے کہ سانس شاید پہلے دھواں اندر لے کے جاتے ہیں، کچھ اس طرح کی بات ہے نا۔ تو سرکشی کیا ہوتی ہے؟ سر کھینچنا، اور سر کیسے کھینچتا ہے؟ نو، آئی کین ڈو دس، میرے سے نہیں ہوتا، اٹس امپاسبل، آج کے دور میں تو بالکل مشکل ہے، ہو ہی نہیں سکتا۔ اللہ تعالیٰ کہہ رہے تم سرکشیوں کی باتیں کرتے ہو، حالانکہ یعظکم لعلکم تذکرون، وہ تم کو نصیحت کرتا ہے شاید کہ تم باز آ جاؤ، شاید کہ نصیحت قبول کر لو، شاید تمہاری زندگی میں نصیحت کی بات آ جائے۔ آپ دیکھیے کہ یہ تھے وہ چھ اصول جس پہ عمل کر کے اللہ کے نبی صلی اللہ علیہ وسلم ایک کامیاب نبی تھے، اور ان چھ کاموں پہ عمل کر کے حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ ایک کامیاب خلیفہ تھے. اور اسی طرح تاریخ کو پڑھ کے دیکھ لیجئے کہ کب کہاں تک آپ دیکھیں گے، جب تک مسلمان ان چیزوں پہ عمل کر رہے تھے وہ بالکل کامیاب تھے. آج کا انسان کیوں ناکام ہو گیا؟ اس نے ان ساری چیزوں کو چھوڑ دیا. یہ تو لفظ منکر ہے نا، اس کی ایک چھوٹی مشکل سی تعریف ہے، وہ بھی نوٹ کرنا چاہیں تو کر لے، کہ قوت غضب، بندے کے اندر غصے کی، غضب کی جو کیفیت ہے نا، قوت غضب کے مشتعل ہونے کے وقت جو کام کیا جائے اس کو منکر کہتے ہیں. یعنی جب اندر جذبات کا ہیجان ہو نا، جس کو آج کے دور میں آپ سٹیمولائز ہونا کہہ سکتے ہیں، جذباتی، آج جتنی گندگی پھیل رہی ہے وہ جذبات کے نام پہ پھیل رہی ہے، یہ ساری منکر ہے. اور جو بغی ہوتی ہے، یہ دوسروں پر جبر اور تشدد کرنا، ان پر اپنی بالا دستی قائم کرنے کا ہوتا ہے. تو اللہ تعالیٰ ہمیں ان ساری چیزوں کے ذریعے بتاتا ہے کہ تم اپنی فکر کرو، اللہ نے تمہیں کیا دیا. قیصر کا ایک قاصد تھا، مطلب اپنے ملک کا بادشاہ قیصر، اس نے ایک قاصد کو بھیجا، مدینہ میں آیا اور حضرت عمر فاروق کو دیکھ کر کہنے لگا کہ اتنی بے خبری سے سو رہے ہیں، آدھا دھڑ دھوپ میں اور آدھا چھاؤں میں، رکت آ رہی ہوئی. کہنے لگا، اے عمر، تم اس لیے سکون سے سو رہے ہو کہ تم نے انصاف کیا، اور دنیا کے بادشاہوں نے ظلم کیا اس لیے ان کی نیندیں اڑ چکی ہیں. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اس پہ عمل کی توفیق عطا فرمائے. ایک دفعہ تلاوت سنیں گے اس آیت کی.
إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون.